कार्यक्रम 11:56 नमस्कार। कार्यक्रम 11:56 तपाईँलाई स्वागत छ। म मदन पौड्याल। 2072 साल वैशाख 12 गते बिहान 11:56 गएको भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भइरहेको पुनर्निर्माणका कामको पारदर्शिता र जवाबदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम शनिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभर सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्कमा राति 10 बजेपछि यसको पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी भूकम्पपछि निजी आवासमा भइरहेको प्रगति, लाभग्राही सूचीबाट नाम हटाउने निर्णय, लाभग्राही हुन नसकेका प्रभावितका गुनासा र यसको सम्बोधन लगायतका विषयमा कुराकानी गर्छौं।
कुल 62,849 जना हुन्छ, उहाँहरूलाई हामीले अहिले अस्थायी रूपमा हाम्रो सूचीबाट हटाइसकेको अवस्था हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प लाभग्राहीमा नाम परेका तर अनुदान रकम लिन सम्झौता नगरेका प्रभावितको नाम हटाएको छ। प्राधिकरणले यसअघि गरेको निर्णय कार्यान्वयन गरी तोकिएको समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता पनि नलिनेको नाम हटाएको हो। अब अनुदान सम्झौता नहुने र पहिलो किस्ता 50,000 रूपियाँ दिने काम रोक्न सबै निकायलाई निर्देशन दिएको छ। त्यस्तै प्राधिकरणले अनुदान सम्झौता गरिबसेका लाभग्राहीलाई आफ्नो बैंक खाता सक्रिय पार्न भनेको छ। अनुदानको रकम नलैजाने, सम्झौता नै नगर्नेको नाम हटाउने तथा निष्क्रिय खाता सक्रिय पार्न लाभग्राहीलाई भनिरहँदा प्राधिकरणमा धेरै प्रभावितका गुनासा समेत सम्बोधन हुन नसकेको अवस्था छ। अनुदानको सही सदुपयोग हुन नसकेको र एक कोठे घर धेरै बनेपछि प्राधिकरणको आलोचना पनि हुँदै आएको छ। तर अहिलेसम्म निजी आवासमा झण्डै 83% प्रगति भएको प्राधिकरणको दावी छ। निजी आवासको प्रगति, विभिन्न निर्णयको कार्यान्वयन तथा गुनासाबारे कुराकानीका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरे हामीसँग हुनुहुन्छ। कुराकानी सुरु गरौं निजी आवासमा अहिलेसम्म भएको प्रगतिबाट।
धन्यवाद र सबैलाई नमस्कार पनि रेडियो सुनिरहनुभएका श्रोताहरूलाई। र यो कस्तो छ भन्दा हाम्रो अहिलेसम्मको निजी आवास पुनर्निर्माण लाभग्राही भनेको 8,16,000 हाम्रो लाभग्राहीहरू हुनुहुन्छ। त्यो 8,16,000 लाभग्राही मध्ये 7,76,000 अहिलेसम्मको अनुदान सम्झौता गरिसक्नु भएको छ। त्यो 7,76,000 मध्ये अहिलेसम्म तपाईँको घर निर्माण सुरु गरेको अर्थात् घर बनाउन थालेको भनेको 6,46,000 भूकम्प पीड़ितहरू हो, जो भनेको 83.33% हुन आउँछ होइन। त्यसकारणले गर्दाखेरि हामीले 83% प्रगति गर्यौं भनेर भन्न खोजेको। यसमध्ये के हो त भन्दा हाम्रो 4,28,000 चाहिँ घर निर्माण सम्पन्न गरिसक्नु भएको छ, अर्थात् 55% घर निर्माण कार्य चाहिँ सम्पन्न गरिसकेको अवस्था छ भने 2,18,500 हाम्रो घर बनाउँदै हुनुहुन्छ। उहाँहरू कसैले दोस्रो किस्ता धेरैले दोस्रो किस्ता लिइसकेर तेस्रो किस्ता लिने क्रममा हुनुहुन्छ र यो भनेको हाम्रो 28% आँकडा हुन आउँछ। यसरी तपाईँको हाम्रो 83% मध्ये 55% त घरै बनाइसक्नुभयो र 28% चाहिँ घर सम्पन्न गर्ने क्रममा हुनुहुन्छ। त्यसकारणले गर्दा 83% चाहिँ यो एक किसिमको प्रगति हासिल गरिसकेको अवस्था हो भन्ने प्राधिकरणको ठम्याइ हो।
भनेपछि प्राधिकरणकै तथ्याङ्कलाई हेर्ने हो भने कुल सर्वेक्षण 10,36,500 बढ़ीको संख्यामा छ। तपाईँले भन्नुभयो 8,16,000 लाभग्राही सूची र 7,76,000 लाभग्राहीले पहिलो किस्ता लिएको र अरू 6,46,000 संख्यामा घर बन्दै गरेको तथ्याङ्कलाई अब फेरि ग्याप देखियो जुन 10,36,000 र 8,16,000 यी बीचको ग्यापलाई चाहिँ अब प्राधिकरणले कसरी समेट्छ, के गर्दैछ?
होइन यसो त्यसमा कस्तो भन्दा घर सर्वेक्षण भनेको हामीले के गरेका थियौँ त भन्दाखेरि 11 जिल्लामा हाम्रो पूर्ण गणना विधि सेन्सस मेथड भन्छौँ भन्दाखेरि त्यहाँ क्षति भएको नभएको हामीले केही पनि हेरेनौँ। एघारवटा अति प्रभावित जिल्लाका हामी प्रत्येक घरमा पुगेर घरको अवस्था कस्तो छ भन्ने खालको विवरण संकलन गरेर ल्यायौं र काठमाडौँ उपत्यका र कम प्रभावित जिल्लाहरूमा त्यो समयमा जिल्ला प्रशासन कार्यालयले रातो र निलो रातो र जुन राहतको रकम उपलब्ध गराएको थियो तत्कालिक राहत प्राप्त गर्नेहरूको सूची लिएर त्यसको आधारमा हामीले सर्वेक्षण गर्यौं। त्यसकारण के बुझ्नुपर्छ भने सर्वेक्षण गरेका सबै मान्छे लाभग्राही हुन सक्दैनन्। मैले भन्न खोजेको त्यो 10 लाख भन्दा बढी हामीले सर्वेक्षण त गर्यौं, त्यसबाट आजसम्म हामीले तपाईँको लाभग्राही पहिचान गरेको भनेको 8,16,253, हाम्रो अहिलेको बेन्च मार्क भनेको 8,16,253 हो। त्यो 8,16,253 मध्ये 7,76,101 अनुदान सम्झौता गरिसक्नुभयो र हामीले विगतमा एउटा सार्वजनिक सूचना के निकालेका थियौं भने असार 21 सम्मको समय दिएर यी सबै व्यक्तिहरूलाई अनुदान सम्झौता गर्नुहोस् र असार मसान्तसम्म चाहिँ पहिलो किस्ताको रकम लिइसक्नुहोस् भनेर भनेका थियौं। त्यसरी नआउने हाम्रो 62,000 संख्यामा हुनुहुन्छ। त्यसकारण तपाईँले यो 8,16,000 62,000 जोड्नुपर्ने हुन्छ, त्यो भनेको झन्डै हाम्रो 7% हाराहारीको तथ्याङ्क छ। गर्दाखेरि हाम्रो 90% हुन आयो, 83% हामीले सम्पन्न वा काम गर्दै गरेको अवस्था छ। 7% तपाईँको अहिलेसम्म अनुदान सम्झौता नगरेको कारणले त्यसलाई नाम सूचीबाट हटायौं, होइन, अस्थायी रूपमा हटाएका छौं, भनेपछि 90% भयो। अब 10%सम्म चाहिँ हामी पुग्नुपर्ने बाँकी देखिन्छ हाम्रो अहिलेको तथ्याङ्कको विवरणले। 10%लाई हामीले यो तपाईँको प्रक्रियामा ल्याएर पुनर्निर्माणको काम चाहिँ सम्पन्न गर्नुपर्ने अवस्था देखिन्छ। अब किस्ता वितरणको सन्दर्भबाट हेर्नुहुन्छ भने हाम्रो 7,76,101 अनुदान सम्झौता गरेको मध्ये 7,69,70,105 अर्थात् त्यसको 99% तपाईँको पहिलो किस्ता बापतको रकम लिइसक्नु भएको छ। त्यो मध्ये दोस्रो किस्ता लिने 6,05,000 हुनुहुन्छ, यो भनेको 78% हो, र तेस्रो किस्ता लिने 4,88,000 हुनुहुन्छ, यो भनेको हाम्रो 63% हुन आउँछ।
तत्कालीन अवस्थामा चाहिँ गृह मन्त्रालयबाट चाहिँ रातो कार्ड बाँडिएको थियो, त्यसपछि प्रक्रियागत रूपमा केही बलियो संयन्त्र बनाएर चाहिँ लाभ गराई छुट्याउने काम भयो। गल्ती रातो कार्ड बाँड्ने बेलाको थियो अथवा पछि निलो कार्ड बाँड्दै गर्दाखेरि लाभ गराई कम भएको हो, अथवा रातो र निलो कार्ड दुवै तर्फबाट लाभ गराई जोडिँदाखेरि यति धेरै संख्यामा हुन आएको हो त?
होइन, यो यसो हो, सुरुमा त्यतिखेर जब 2072 भूकम्प गयो, भूकम्प गइसकेको 1 महिनाको अवधिमै गृह मन्त्रालयले त्यतिखेर सम्पूर्ण सरकारी संयन्त्रहरू परिचालन गरेर सबै जिल्लाबाट तपाईँको क्षतिको आकलन गरेको थियो। त्यो क्षतिको आकलनबाट पनि करिब 10 लाख घरहरूमा चाहिँ क्षति पुगेको भन्ने विवरण प्राप्त भएको थियो। तत्पश्चात फेरि हाम्रो राष्ट्रिय योजना आयोगले विपद पश्चातको क्षति आकलन प्रतिवेदन जारी गर्यो, जसलाई हामी पीडिएनए भनेर बुझ्ने गर्छौँ। पीडिएनएले चाहिँ के भन्यो त भन्दा तपाईँको 5 लाखको घरहरू मात्रै चाहिँ क्षति भएको छ भन्ने खालको प्रतिवेदन दियो। त्यसै सन्दर्भमा तपाईँको 2072 असारमा नेपालमा एउटा दाता सम्मेलन भयो। दाता सम्मेलन हुँदाखेरि हाम्रो विकास साझेदारहरू, जात्री निकायका प्रतिनिधिहरू र अन्य धेरैले चाहिँ के भन्नुभयो त भन्दाखेरि यो तथ्याङ्कमा विविधता देखियो, वास्तविक रूपमा क्षति पुगेका कति घरहरू हुन् अर्थात् हामीले कतिलाई भोलि सहयोग गर्नुपर्छ त्यसको चाहिँ एउटा वैज्ञानिक वस्तुनिष्ठ तपाईँको प्रमाण आउनु पर्यो अर्थात् तथ्य विवरण आउनु पर्यो भन्ने हिसाब भइसकेपछि नेपाल सरकारले फेरि दोस्रो चरणमा केन्द्रीय तथ्याङ्क विभागलाई प्रयोग गरेर एउटा गणनाको माध्यमबाट आधुनिक प्रविधि ट्याब्लेट प्रयोग गरेर इन्जिनियरहरू नै परिचालन गरेर तपाईँको सर्वेक्षण गरेर लाभग्राही पहिचान गरेको हो। अब यो गर्दाखेरि अब त्रुटिहरूको कुरा गर्ने हो भने विभिन्न चरणमा कहीँ न कहीँ त्रुटिहरू स्वाभाविक रूपमा छन्, होइन, अब त्यो त्रुटितिर प्रवेश नगरौं, त्यही त्रुटिहरूलाई नै हामीले सुधार गर्दै वास्तविक पीडितहरूले न्याय पाउन् भन्ने हिसाबले हामीले विभिन्न चरणमा छुट सर्वेक्षण पनि गरिरहेको अवस्था छ। त्यो छुट सर्वेक्षणबाट पनि हिजो विगतमा जो त्यसमा पर्न नसकेका व्यक्तिहरू हुनुहुन्छ वास्तविक त्यसलाई चाहिँ हामीले पारिरहेका छौँ।
हामीसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव एवं प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे हुनुहुन्छ। उहाँसँग हामीले अहिलेसम्म घर पुनर्निर्माणको प्रगतिगत तथ्याङ्कका विषयमा कुराकानी जोड्यौं। प्राधिकरणले चाहिँ लाभ गराईलाई खाता सक्रिय गर्न अनुरोध गरेको छ, अहिले खाता सक्रिय गर्ने आवश्यकता के हो र किन खाता सक्रिय गर्ने?
यो यसो भयो, हामीले हाम्रो नीति के छ भन्दा प्राधिकरणले जब लाभग्राही पहिचान गर्छ, लाभग्राही पहिचान गरेर अनुदान सम्झौता गरेका पीडितहरूको पहिलो किस्ता बापतको रकम चाहिँ हामी सिधै बैंकमा पठाउँछौ र बैंकिङ च्यानल मार्फत त्यो रकम दिने व्यवस्था गरिएको छ र लाभग्राही हुनासाथ त्यो व्यक्तिको बैंकमा स्वत एउटा तपाईँको खाता खुल्छ जसलाई हामी डमी एकाउन्ट भनेर भन्छौँ होइन, त्यो डमी एकाउन्ट खोलिसकेपछि उसले अनुदान सम्झौता गरिसकेपछि आफ्नो आवश्यक विवरणहरू लिएर नागरिकता लगायतका विवरणहरू लिएर गएर त्यो खातालाई सक्रिय पार्नुपर्ने हुन्छ र त्यो पैसा लिएर तपाईँको घरको पुननिर्माण कार्य थालनी गर्नुपर्ने हुन्छ। हाम्रो अहिलेसम्मको 7,76,000 तपाईँको अनुदान सम्झौता गरिसक्नुभयो, 7,69,000 चाहिँ तपाईँको पहिलो किस्ता लिइसक्नुभयो, तर त्यो 7,69,000 पहिलो किस्ता लिने मध्ये 6,46,000 मात्रै घर निर्माण सुरु गर्नुभएको छ। त्यसकारण अझै पनि धेरै मान्छेहरूले चाहिँ त्यो खाता सक्रिय नपारेको, पहिलो किस्ता बाबतको रकम नलिएको र घर पुननिर्माण सुरु नगरेको अवस्था पाइएको हुनाले उहाँहरूलाई हामीले आफ्नो खाता सक्रिय गर्नुहोस् र त्यहाँ भएको पैसा लिएर तपाईँको घर चाहिँ बनाउन थाल्नुहोस् भन्ने एउटा अभिप्राय हो। अर्को अभिप्राय के हो त भन्दाखेरि, बैङ्कमा गएर सरकारले दिने जुन पैसा छ त्यो पैसा त्यत्तिकै फ्रिज भएर बस्यो, हाम्रो उद्देश्य पूरा भएन र बेला बेलामा त्यो पैसा चाहिँ बैङ्कले अन्यत्र प्रयोग गर्यो भन्ने खालको एक प्रकारको कुरा पनि उठेको हुनाले वास्तविक पीडितहरूले चाहिँ रकम लिएर घर बनाउन थाल्नुहोस् र नलिने हो भने चाहिँ अब हामी केही निश्चित समयपछि त्यसलाई फिर्ता गर्छौँ र ती खाताहरू चाहिँ बन्द गर्छौँ भन्ने आशयसहित यो सूचना हामीले जारी गरेको।
भनेपछि जुन लाभग्राहीका चाहिँ खाता छन् र अहिले सक्रिय अवस्थामा छैनन् त्यसलाई चाहिँ कसरी सक्रिय गर्ने, के गर्ने?
उहाँहरूले सबैभन्दा पहिला त अनुदान सम्झौता त गरिसक्नु भएको छ होइन, सबै पीडितहरूले अनुदान सम्झौता गरिसकेपछि उहाँहरूको नाममा पहिलो किस्ता बाबतको रकम स्वतः जान्छ। त्यस कारणले गर्दा ती अनुदान सम्झौता गरिसकेका पीडितहरू जसले अहिलेसम्म पनि बैङ्कमा गएर खाता सक्रिय पार्नुभएको छैन भने उहाँहरूलाई हाम्रो अनुरोध के छ भने उहाँहरूले आवश्यक विवरणहरू रात हाम्रो जुन अनुदान सम्झौताको प्रति त्यसपछि आफ्नो नागरिकता यस्ता विवरणहरू लिएर गएर बैङ्कमा त्यो विवरण पेश गरेर आफ्नो खातालाई चाहिँ सक्रिय पार्नु पर्यो। त्यो रकम ठिक छ नि, रकम तुरुन्तै निकाले पनि भयो वा ननिकाले पनि भयो, तर खातालाई सक्रिय गरेर पुननिर्माण काम चाहिँ थालनी गर्नु पर्यो भन्ने हाम्रो अनुरोध।
अघि जोड्नुभयो बैङ्कहरूले चाहिँ यहाँबाट पठाएको पैसालाई चाहिँ अन्यत्र प्रयोग गरे कि भन्ने आशंका रह्यो भनेर, त्यो कमजोरी चाहिँ बैङ्कको देखिन्छ अथवा कमजोरी चाहिँ लाभ गराएको देखिन्छ त?
होइन, त्यसमा यसो छ, अब कमजोरी यो कसैको पनि अब त्यसरी भन्न प्रष्ट अब कसैलाई दोष दिने पक्षमा म छैन होइन, तर कस्तो भन्दा पीडितहरूले जतिसक्दो छिटो रकम लिएर घर बनाउनुहोस् भन्ने आशयले हामीले रकम त्यसरी दिने व्यवस्था गरेको। अब जसले सुरुमा घर निर्माण गर्यो ऊ त तपाईँको फाइदामा पर्यो नि त खास भन्ने हो भने, किनकि 3,00,000 रुपियाँ त हामीले हिजो 2072 पनि 3,00,000 दिइरहेको थियौँ, अहिले 2076 हुँदा पनि 3,00,000 दिन्छौँ। मुद्रास्फीतिको कारणले विभिन्न सामग्रीहरूको मूल्यवृद्धि भइरहेको छ, त्यस कारण हिजो बनाउने मान्छे त स्वाभाविक रूपमा फाइदामा भयो, त्यस कारणले उहाँहरू जतिसक्दो छिटो लिएर घर निर्माण गर्नुहोस् भन्ने कुरो हो। तर यदाकदा चाहिँ हामीले के पनि सुन्यौँ भने बैङ्कहरूले यसरी पीडितहरूको पैसा उहाँहरूलाई आएको छैन भन्ने, आफूले चाहिँ तपाईँको त्यसलाई अन्यत्र प्रवाह गर्ने वा ऋणमा लगानी गर्ने त्यसरी दुरुपयोग गरिरहेको पनि छ भन्ने खालको विभिन्न ठाउँबाट हाम्रो अनुगमनले पनि देखायो। कतिपय ठाउँमा हामीलाई विभिन्न निकायबाट कम्प्लेन पनि आएको हुनाले त्यसमा सुधार गर्नको लागि पनि हामीले यो अनुरोध चाहिँ गरेको।
चालु आर्थिक वर्षमा निजी आवासको काम सक्ने गरी प्राधिकरणको अबको कार्ययोजना चाहिँ के छ त?
चालु अबमा चाहिँ हामीले निजी आवास पुननिर्माणलाई सम्पन्न गर्ने गरी विशेष गरिकन अब मैले अघि पनि भने एउटा हामीले समय सीमा निर्धारण गरेका थियौँ अनुदान सम्झौता गर्ने र पहिलो किस्ता लिने, त्यसलाई हामीले त्यसरी नलिएकाहरूलाई अब अस्थायी रूपमा हामीले हटाइसकेका छौँ एउटा बाटो त्यो भयो। अर्को बाटो भनेको हाम्रो पहिलो दोष 75 असारसम्म दोष पहिलो किस्ता लिएकाहरूलाई कार्तिकसम्म दोस्रो किस्ता 76 कार्तिकसम्म दोस्रो किस्ता र 76 माघसम्म चाहिँ तेस्रो किस्ता लिइसक्नुहुन्न भनेर अनुरोध गरेको अवस्था छ, एउटा समय सीमा त्यो तोकेका छौँ, त्यसरी उहाँहरूले छिटो अब घर निर्माण गर्नु पर्यो एउटा बाटो। अर्को सँगसँगै हामीले अब यो इन्जिनियरहरू जसरी खटाएको छौँ यो इन्जिनियरहरूको अलिकति पुनर्वितरण पनि गर्दैछौँ होइन, काम सकिएका ठाउँहरूबाट घटाएर काम जहाँ बढी छ त्यहाँ चाहिँ इन्जिनियरहरूलाई व्यवस्थित ढङ्गले परिचालन गर्दैछौँ र सँगसँगै हामीले थप जहाँ जहाँ अलि बढी समस्याहरू भएको ठाउँमा हामीले सामाजिक परिचालनहरू पनि परिचालन गर्दैछौँ। र अर्को अहिले सबैभन्दा कमजोर देखिएको वा हामीले गर्नुपर्ने सुधार भनेको चाहिँ प्रबलीकरणको काम छ, यो प्रबलीकरणलाई विशेष केन्द्रित गरेर अगाडि बढिरहेछौँ।
प्रबलीकरणको कुरा पछि जोडौँला। जुन भन्नुभयो सम्झौता नै नगर्नेको नाम हट्ने भनिएको छ, त्यसलाई असार मसान्त पछि नै हटाउने काम सुरु गर्ने पनि भनिएको थियो, त्यस्ता प्रभावित कति संख्यामा छन् र काम के भइरहेको छ?
दुई किसिमका व्यक्तिहरूलाई हामीले लागूलाई सूचीबाट हटाइसकेका छौँ, अस्थायी रूपमा हटाइसक्यौँ मैले भने। एउटा भनेको तपाईँको अहिलेसम्म अनुदान सम्झौतै नगर्ने 57,000 हाम्रो 309 हुनुहुन्छ, र अर्को भनेको सम्झौता त गरेको तर अहिलेसम्म पनि पहिलो किस्ता नलिएको, होइन खाता पनि सक्रिय गरेको तर पहिलो किस्ता नलिएको 5,540 हुनुहुन्छ। उहाँहरू गरेर हाम्रो कुल 62,849 हुन्छ, उहाँहरूलाई हामीले अहिले अस्थायी रूपमा हाम्रो सूचीबाट हटाइसकेको अवस्था हो। त्यसमा कोही अझै पनि विशेष कारणमा साँच्चीकै पीडित हो र घर बनाउने चाहना राख्छ र वास्तविक कारणले अर्थात् कुनै सही कारणले गर्दाखेरि ढिला हुन गएको हो भन्ने कुरा प्रमाण स्थानीय तहमा पेश गर्छ भने त्यसको विषयमा पुनर्विचार गर्ने भनेर हामीले भनेका छौँ।
जस्तो उनीहरूलाई सिधै नदिने रकम नदिने हो कि फेरि अनुदान माग्ने केही प्रक्रियाहरू छन् त हटाइसकेपछि पनि?
निर्णय भनेको समष्टिगत रूपमा चाहिँ नदिने हो, होइन तर त्यसमा पनि अझै पनि हामीले एउटा त्यहाँ ठाउँ चाहिँ के राखेका छौँ भने साँच्चीकै पीडित हो तर उसको वास्तविक कारणले भनौँ न कोही अहिलेसम्म विदेशै होला, लागुराई सूची भएदेखि विदेशै होला, यहाँ घरमा कोही पनि नभएको कारणले घर बनाउनु सुरु गरेन, वा कसैले अब आसोच बारेको बेलामा गर्नु अब के अरे यस्तो घर निर्माण कार्य सुरु गर्दैनन्, होइन अब उसको विशेष कारणले गर्दाखेरि 2 वर्षै आसोच बार्नुपर्ने अवस्था आयो होला। यस्ता खालका कोही मान्छेहरू हुनुहुन्छ, साँच्चीकै पीडित कोही हुनुहुन्छ भने चाहिँ उसको पनि निवेदन हामीले स्थानीय तहमा सङ्कलन गर्छौँ, स्थानीय तहको सिफारिस लिन्छौँ, तत्पश्चात प्राधिकरणले एउटा निर्णय गरेर मात्रै उहाँहरूलाई दिन्छ, अरूलाई चाहिँ हामीले हटाइसकेको अवस्था हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरे हुनुहुन्छ र हामीले लाभग्राहीले खाता सक्रिय गर्नुपर्ने विषय अनि चालू आर्थिक वर्षमा निजी आवासको काम सक्ने कार्ययोजनाका विषयमा कुराकानी जोड्यौं। अब प्राविधिक खटिनु पूर्व बनेका घरलाई 1,03,00,000 अनुदान दिने कार्यविधि बनेको छ, कार्यविधिको कार्यान्वयन प्रक्रिया के भइरहेको छ?
यो हामीले गएको असारमा एउटा कार्यविधि स्वीकृत गरेर हाम्रो कार्यकारी समितिले कार्यविधि स्वीकृत गरेर सबै जिल्लाहरूलाई कार्यान्वयनको लागि हामीले पठाइसकेको अवस्था छ र अहिले कार्यान्वयन कतिपय जिल्लामा हामीले प्राप्त जानकारी अनुसार केहीले त्यसरी रकम पनि प्राप्त गरिसक्नु भएको छ भने कतिले स्थानीय तहबाट त्यो विवरण संकलनको पनि गरिराख्नु भएको अवस्था छ। त्यसमा हामीले के भनेका छौँ भन्दा 2-3 शर्तहरू त्यसले पूरा गरेको हुनुपर्छ। एउटा भनेको लागुराई सूचीमा हुनु पर्यो पहिलो कुरा, त्यसपछि उसले बनाएको घर चाहिँ 2072 भूकम्प पश्चात त्यो घर बनेको हुनु पर्यो र त्यो घरमा हाल व्यक्ति बसिरहेको हुनु पर्यो। यो 3 शर्तहरू पूरा गरेको अवस्थामा हामीले त्यस्ता र त्यो प्राविधिक खटिनु पूर्व बनेको पनि हुनु पर्यो, होइन यसरी यी शर्तहरू पूरा गरेका घरहरूलाई चाहिँ हामी तपाईँको अनुदान उपलब्ध गराउँछौँ। त्यसअनुसारको हाम्रो कार्यविधि संक्षिप्त कार्यविधि बनाएर हामीले पठाइसकेको अवस्था छ र यो कार्यान्वयनको थालनी भइसकेका छ।
के प्रक्रिया पूरा गर्नुपर्ने हो त यो कार्यविधि कार्यान्वयन गर्न?
यसमा अरू नियमित प्रक्रिया जस्तै हाम्रो इन्जिनियरहरूबाटै त्यो घरको निरीक्षण हुन्छ, होइन निरीक्षण भइसकेपछि त्यो घरको प्रतिवेदन दिनुहुन्छ उहाँले र एउटा हामीले छुट्टै फारम भरेका छौँ। त्यस्ता घरहरूको त्यो फारममा पनि उहाँहरूले विवरण अध्यावधि गर्नुहुन्छ र त्यसमा चाहिँ सम्बन्धित वडाको वडा अध्यक्ष र सम्बन्धित स्थानीय तहको गाउँपालिका वा नगरपालिकाको प्रमुख वा अध्यक्षले पनि त्यो फारममा सिफारिस गरिदिए पश्चात त्यो प्रक्रिया अगाडि बढ्छ र तपाईँको अनुदान रकम चाहिँ उपलब्ध हुन्छ। मैले अघि भने स्थानीय तहलाई हामीले यसमा जिम्मेवार किन बनाउनु भनेको त भन्दा ती अघिका कुराहरू 2072 पछि घर बनेको हुनु पर्यो, त्यो घरमा हाल व्यक्ति बसिरहेको हुनु पर्यो र प्राविधिक खटिनु पूर्व बनेको हुनु पर्यो। हामी यहाँनिर एउटा सचेत के छ भन्दा प्राधिकरणको उद्देश्य भनेको भूकम्प प्रतिरोधी घरहरू बनुन् भन्ने हाम्रो आशय हो, भूकम्प प्रतिरोधी नभएकालाई नदिने भन्ने हाम्रो नीतिले भनेको छ। तर यो विशेष परिस्थितिमा हामीले अलिक फरक खालको निर्णय गरेका हौ, होइन सामान्य प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार प्राधिकरणले सबै पक्षको पृष्ठपोषण लिएर यो फरक खालको निर्णय गरेको छ। तर प्राविधिक खटिए पश्चात बनेका घरहरू पनि फेरि यो प्रक्रियाबाट छिरेर गलत फाइदा नउठाउन् भन्ने तर प्राधिकरण सचेत रहेको हुनाले अलिकति जिम्मेवार बनाएको छ।
घरधनीको भूमिका छ यो कार्यविधि कार्यान्वयन गर्न?
होइन, घरधनीको भूमिका त अब उसले आफ्नो वास्तविक विवरण दिनु पर्यो, त्यही नै भूमिका हो, अरू त उसको खासै के छैन।
उसो भए कार्यविधि पारित भएको 1.5 महिनामा चाहिँ कति प्रगति भयो, हामी यति प्रगति गर्यौँ भन्न सक्ने अवस्था छ? जुन
यसो भयो, अब हामीले यो असारको करिब करिब अन्तिम सातातिर कार्यविधि स्वीकृत गर्यौँ र तत्पश्चात अब हामीले जिल्ला कार्यान्वयनको लागि पठायौँ, होइन त्यो स्थानीय तहबाट विवरण संकलन भएर जिल्लासम्म आएर रकम दिनुपर्ने भएको हुनाले अहिले उल्लेख्य संख्यामा पाइसक्नु भएको त छैन, तर धेरै जिल्लाहरूबाट त्यो विवरण संकलन गरेर दिने क्रममा भएको कुरा चाहिँ मैले जानकारी प्राप्त गर्छु। किनभने कतिपय जिल्लामा हाम्रो यो अलिकति मालेकासँगको प्राविधिक कारणले गर्दाखेरि पनि अनुदान वितरणको रकम साउन महिनाभरि वितरण हुन सकेन, अब भर्खरै सुरु भएको छ, अब उहाँहरूले प्राप्त गर्नुहुन्छ।
कार्यक्रम 11:56 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरे हुनुहुन्छ र हामीले प्राधिकरणले समेत एक कोठे घरको आलोचना खेप्दै आएको विषयमा अब के हुन्छ भन्ने जिज्ञासामा प्रवेश गर्दैछौ। साँच्चीकै प्राधिकरण पनि जानकार छ, अब चाहिँ के गर्नुहुन्छ?
यो तपाईँले एकदमै समसामयिक र अहिलेको जल्दो बल्दो प्रश्न उठाउनु भयो, यसको लागि धन्यवाद सर्वप्रथम। विशेष गरिकन हामीले यो निजी आवास निर्माण पुननिर्माणमा अँगालेको नीति भनेको स्वनिर्माण विधि ओनर ड्रिभन कन्सेप्ट भनेर हामी भन्ने गर्छौँ। त्यो भनेको पीड़ितलाई आफ्नो आवश्यकता अनुसारको घर उसले पुननिर्माण गर्ने हो र त्यो पुननिर्माणमा लाग्ने खर्च उसले बिहोर्ने हो। त्यस त्यो खर्चमध्ये 3 लाख रुपियाँ चाहिँ नेपाल सरकारले अनुदान उपलब्ध गराउने हो। त्यो के को लागि त भन्दा सुरक्षित घर बनाउनका लागि हो। यो कुरा हामीले सुरुदेखि नै भनेको हो। तर कतिपय अवस्थामा हाम्रा भूकम्प पीड़ित जो लागुराई सूचीमा सूचीकृत हुनुभएका व्यक्तिहरूले सरकारलाई झुक्क्याउने हिसाबले वा आफ्नो वैकल्पिक बासको हुँदाहुँदै यो अनुदान लिने प्रयोजनका लागि मात्रै एक कोठाका वा ससाना घरहरू बनाउनु भयो, डिब्बा आकारका, कोठाकारका भन्ने खालका विभिन्न खालका कुराहरू हामीले बेला बेलामा सुन्ने गरेका छौँ होइन। त्यसको नियन्त्रणका लागि हाम्रो कार्यकारी समितिले अहिले के गरेको निर्णय एउटा निर्णय गरेको छ। त्यो निर्णय के गरेको छ त भन्दा 120 वर्ग फिट चाहिँ हामीले न्यूनतम त्यो मुख्य घरको एरिया तोकेका छौँ। त्यो बाहेक उसले सँगसँगै बरन्डा बनाउनु पर्यो, भान्साघर बनाउनु पर्यो, पाली राख्नु पर्यो, यो कुराहरू चाहिँ हामीले भनेका छौँ। अब बनाउनेहरूको हकमा त्यसरी अनुगमन हुन्छ र पहिला बनिसकेकाहरूलाई चाहिँ हामीले त्यसरी तपाईँको ती कुराहरू राख्नुहोस् भनेर अनुदान भनेका छौँ। यहाँनिर प्राधिकरण भन्दा पनि आम सरोकारवाला अर्थात् जो पीडित हो ऊ सचेत हुनुपर्ने आवश्यकता देखिन्छ। र यसमा चाहिँ मैले भन्ने गरेको छु सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेको स्थानीय तहको हुन्छ। किन भन्नुहोला भन्दा कुनै पनि व्यक्तिले बनाएको घरको प्रत्यक्ष अनुगमन गर्ने जिम्मेवारी प्राधिकरण मार्फत खटिएको प्राविधिकले गरे तापनि स्थानीय तहलाई मातहत पनि खटिएको छ। स्थानीय तहलाई सबै कुराहरू थाहा पनि हुन्छ। एउटा बाटो स्थानीय तहको सिफारिस बिना हामी अनुदान रकम उपलब्ध गराउँदैनौँ। त्यसकारण स्थानीय तहले आफ्नो क्षेत्रमा कस्तो घर बनाउने, कसरी घर बनिरहेका छन् भन्ने कुरा चाहिँ अनुगमन गर्न सक्छ। र प्राधिकरणले पनि पछिल्लो दिनमा यो कार्यविधि स्वीकृत गरिसकेपछि यसलाई विशेष रूपमा जोड़ दिएको छ। र सबैभन्दा पीड़ितलाई म फेरि पनि के अनुरोध गर्न चाहन्छु भने तपाईँहरूले सरकारलाई झुक्क्याउने प्रयोजनको लागि वा 3 लाख रुपियाँ लिने अनुदान प्रयोजनको लागि मात्रै घर पुननिर्माण गर्ने होइन, आफ्नो वास्तविक प्रयोग गर्नको लागि घर निर्माण गर्ने हो। त्यसकारण यस्ता घरहरू चाहिँ नबनाउन म अनुरोध गर्छु।
जुन प्राविधिक खटिनु पूर्व पनि केही घर बने र पछि पनि घर बने 120 वर्ग फिट त्यसै गरी शौचालय त्यसै गरी बरन्डाको जुन मापदण्ड राखिएको छ त्यो नभए अनुदान दिनुहुन्न?
यसो छ, प्राविधिक खटिनु पूर्व बनेका जुन अघिको खण्डमा हामीले कुरा गर्यौं त्यसको बारेमा हामीले ती अघि भनेका कुराहरू मात्रै हेर्छौँ। त्यसमा हामी अरू कुराहरू पनि केही पनि हेर्दैनौँ होइन। र प्राविधिक खटिसके पश्चात बनेका घरहरू र अहिलेसम्म अनुदान लिइसकेका त्यस्ता घरहरूलाई हामी सम्झाउँछौँ, बुझाउँछौँ र तपाईँले बरन्डा बनाउनुपर्छ, भान्साघर बनाउनुपर्छ, पाली राख्नुपर्छ, अब शौचालय बनाउनुपर्छ थप भनेर हामी उहाँहरूलाई अनुरोध गर्छौँ। अब उपरान्त बन्ने र किस्ता सिफारिस हुने घरहरूको हकमा यसलाई अनिवार्य गर्छौँ।
कहाँनिर कमजोरी भयो भनेर चाहिँ अब बोध गर्ने अथवा रियलाइज गर्ने?
होइन, यसो यसमा अब हाम्रो कमजोरी अब बुझाइमा कमजोरी भयो, सबैभन्दा महत्त्वपूर्ण कुरा बुझाइमा कमजोरी भयो। र अर्को भनेको अब हाम्रो नियतमा कमजोरी भयो। बुझाइमा के कमजोरी भयो त भन्दाखेरि हामीले विभिन्न खालका डिजाइनहरू निकालेका थियौँ सुरुमा होइन, र नक्सा बनाइदियो। त्यो नक्साको उद्देश्य आशय के थियो भन्दा व्यक्तिलाई सजिलो होस्, यस्ता यस्ता खालका नमुनाहरू छन्, यी नमुना मध्येबाट तपाईँले छान्न सक्नुहुन्छ, त्यो भयो भने तपाईँलाई नक्साको लागि थप रकम खर्च गर्नु पर्दैन, नक्सा पास गर्नु पर्दैन भन्ने हाम्रो आशयले त्यो निकालेका थियौँ। तर गलत नियत राखेका मान्छेहरूले के गर्नुभयो त भन्दा त्यहाँभित्रको त्यो एउटा सबैभन्दा कमजोर पाटोलाई अर्थात् सानो घरलाई लिएर यो क्याटलगमा यो पनि छ, यो बनेपछि पाउँछ भन्ने हिसाबले उहाँहरूले अनुदान लिने प्रयोजनको लागि मात्र यस्ता घरहरू बनाउनु भयो। एउटा त्यहाँनिर नियतमा त्रुटि देखियो। अर्को त्रुटि के भयो त भन्दाखेरि हामीले बुझाउन सकेनौँ, हामीले घर बन्न सक्ने अर्थात् घर बनाउन पुग्ने सबै रकम नेपाल सरकारले दिने भनेर कहिले पनि भनेका छैनौँ। तर बुझाइ के भयो भने नेपाल सरकारले 3 लाख रुपियाँ दिएको छ, 3 लाखमा जस्तो घर बन्छ त्यस्तै घर बनाउने हो, आफ्नो आवश्यकता जेसुकै होस् तर 3 लाखको घर बनाउने हो भन्ने खालको प्रवृत्ति आम मानिसमा देखियो। त्यसकारण यसमा अब अनुगमनको बाटो थोरै कमजोर भएको त होइन, तर विशेष गरिकन चाहिँ व्यक्तिको नियत नै सबैभन्दा त्रुटि हो यसमा चाहिँ।
उसो भए प्राधिकरणले गरेका काम पुनर्निर्माणबारे चाहिँ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले केही विषय चाहिँ गम्भीर रूपमा उठाउँदै आएको छ, घर तथा प्रभावितका गुनासाबारे र अनुदान रकमको दुरूपयोगको बारेमा प्राधिकरणले कसरी सम्बोधन गर्छ त?
जस्तै दुरूपयोगको अब उहाँहरूले कसरी के विषयलाई अब दुरूपयोग भन्नुभएको छ त्यो अलिक थप प्रष्ट भएदेखि त्यसमा भन्न सजिलो हुन्थ्यो होइन। अब ट्रान्सपेरेन्सी बाहेक अन्य संघ संस्थाहरूले पनि यो जुन एक कोठे घरको सन्दर्भमा चाहिँ प्रश्नहरू उठाउनु भएको छ, त्यो प्राधिकरणले जानकार भइसकेपछि नै प्राधिकरणले एउटा विज्ञ समूहको टोली गठन गरेर हामीले कार्यकारी समितिबाट त्यो कुरा निर्णय गरिसकेका छौँ। मैले अघि पनि भने यसमा हाम्रो सुरुदेखि नै हामीले भनिरहेको के हो भने व्यक्तिले आफूलाई प्रयोग गर्ने आफू बस्ने घर बनाउने हो। आफू बस्ने घर उसले त्यस्तो सानो एक कोठाको बनाएर राज्यको रकम दुरुपयोग गर्दैन भन्ने हाम्रो आम बुझाइ थियो। हामीले गुड फेथमा सोच्यौं होइन, अर्थात राम्रो ढंगले सोच्यौं, तर व्यक्तिले त्यसलाई दुरूपयोग गर्ने ढंगले सोच्यौं, यहाँनिर एउटा त्रुटि भएको हो। त्यसकारण अलिकति अनुगमनको पाटोलाई अलिकति हामीले तीव्रता गरेका छौं। अब अन्य दुरूपयोग चाहिँ कसरी भयो भन्ने कुरा त अब त्यसको डिटेल भनेपछि अब भन्न सकिने अवस्था
भनेको अनुदान लिने नियत एउटा भूकम्प प्रभावितको र अनुदान वितरण हुँदै गर्दाखेरि जुन 3 लाखकै लागि चाहिँ घर एक कोठी बने अनि त्यसको चाहिँ पारदर्शिताको कुरा ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालले उठायो, यसले त झन् भ्रष्टाचारलाई चाहिँ उत्साहन गरो भन्ने उहाँहरूको चाहिँ तर्क छ।
एउटा कुरा के हो भने अब ट्रान्सपेरेन्सी इन्टरनेसनलले पनि अहिले यो पुनर्निर्माणमा सदाचारिताको काम गरिरहेको छ होइन, कुनै अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोग लिएर उहाँहरूले पनि यो पुनर्निर्माणलाई कसरी भ्रष्टाचार मुक्त बनाउने, कसरी भूकम्प पीड़ितहरूलाई जागरूक गर्ने, कसरी पुनर्निर्माणलाई चाहिँ राम्रो बनाउने भन्ने हिसाबले उहाँहरूले एउटा कार्यक्रम गरिरहनु भएको छ। उहाँहरूको पनि एउटा कर्तव्य हो त्यो, यसरी समस्या मात्रै उजागर गर्नुभन्दा त्यो समस्या आउन नदिनेतर्फ उहाँहरूले पनि प्रयत्न गर्नुपर्थ्यो कि कति प्रयत्न गर्नुभयो अब त्यो मैले जानकारी प्राप्त गरेको छैन। अर्को पाटो चाहिँ के हो त भन्दा सबैभन्दा महत्वपूर्ण पाटो भनेको अब हामी यो झन्नै 9 लाख व्यक्तिहरू त हाम्रो लागुराई सूचीमै हुनुहुन्छ, ती सबै 9 लाख व्यक्तिहरूको नियतमाथि अब हामीले शंका गर्ने ठाउँ हुँदैन होइन। यो राज्यले एउटा सुवर्ण अवसर दिइरहेको छ, प्राविधिक सहयोग निशुल्क पुर्याइरहेको छ, आर्थिक अनुदान दिइरहेको छ, तर पनि यस्तो अवस्थामा पनि आफू बस्ने घर चाहिँ दुरूपयोग गरेर कमजोर बनाउने, त्यसबाट पनि पैसा बचाउने वा राज्यलाई ठग्यो भनेर आत्मसन्तोष लिने यो प्रवृत्ति चाहिँ सबैभन्दा घातक हो। यसतर्फ तपाईँ हामी सबैले यो कुरालाई चाहिँ चिर्नु जरुरी छ।
उसो भए अब कुराकानीको अन्तिमतिर जोडौं, 3 लाख त गुनासा नै दर्ता भएका छन्, 3,06,800 संख्यामा ती गुनासा सबै फर्स्युड भए अथवा कुन चरणमा छन्? नागरिक अहिले पनि गुनासो गर्दै आइरहेको त भेटिएकै छ।
यसो छ, यो पुनर्निर्माणको सन्दर्भमा गुनासो सुनवाई अर्थात गुनासोलाई सम्बोधन गर्ने कुरा सबैभन्दा पेचिलो र सबैभन्दा चुनौतीपूर्ण विषय रह्यो। निजी आवास पुनर्निर्माणको सबैभन्दा प्रमुख चुनौती के हो भनेर तपाईँले सोध्नुभयो भने गुनासो सम्बोधन नै म भन्ने गर्छु होइन। हामीले दर्ता भएका गुनासोहरूको एक चरणको काम चाहिँ हामीले सम्पन्न गरेका हौँ, त्यसकारण त्यो 3,06,000 हामीले सम्बोधन गरिसकेको अवस्था छ। तर त्यसबाट त्यो सम्बोधन गर्ने क्रममा त्यसमा पनि हामीले पुनः सर्वेक्षण गर्नुपर्ने वा पुनः जाँच गर्नुपर्ने भनेर त्यसलाई वर्गीकृत गरेका थियौँ। त्यस्ता घरहरू सबैको अहिले हामीले सर्वेक्षण गरेर लिएर आएका छौँ। हामीसँग अहिलेको विवरणमा 1,85,000 चाहिँ त्यस्तो विवरण हाम्रो केन्द्रमा प्राप्त भएको छ होइन। यो आफैमा ठूलो संख्या हो, भूकम्प गइसकेको 4 वर्षपछि पुनः सर्वेक्षण गर्न जाँदा 1,85,000 विवरण आउनु भनेको यो आफैमा एउटा के भन्ने अब यसलाई शङ्का गर्ने ठाउँहरू प्रशस्त छन्। त्यसकारण अब हाम्रो अपेक्षा के थियो भने हामीले सुरुमा सर्वेक्षण गर्न जाँदाखेरि बढीमा 1 लाख होला भन्ने हाम्रो अपेक्षा थियो, तर झन्डै दोब्बर चाहिँ यसरी विवरण प्राप्त भएको छ। यो कारणले गर्दा अब यसलाई हामी विश्लेषण गरेर यो कार्तिक मसान्तसम्ममा चाहिँ यसबाट लाभराई पहिचान गर्नेतर्फ हामी लाग्दैछौँ। तर यसमा पनि फेरि तपाईँको सबै निकायको जुन खालको सहयोग हुनुपर्थ्यो, जुन खालको जिम्मेवारी बोध हुनुपर्थ्यो, त्यो अलिक कतै कतै नभएको हो कि भन्ने चाहिँ देखिएको छ।
तपाईँले लक्षित गर्नुभयो पालिकातर्फ,
अब यो सबै तहको सबै पक्षको मैले भने भूकम्प पीड़ितको पनि राज्यले दिने अनुदान हो, म पीड़ित नभए पनि लिइहालौँ भन्ने खालको प्रवृत्ति, कतिपय ठाउँमा हामी के सुन्छौँ भने एउटै परिवारबाट झुक्क्याएर पनि तपाईँको चारजनाले पनि लिएको कुरा हामीले बेला बखतमा सुन्ने गरेका छौँ। अब त्यसलाई नियन्त्रण गर्ने भनेको स्थानीय तहले नै हो होइन। अब त्यसपछि त्यसमा खटिने हाम्रा प्राविधिक साथीहरू पनि त्यसको वास्तविक मूल्याङ्कन गर्ने कुरा हो। यी सबै पक्षमा कहीँ न कहीँ चाहिँ तपाईँको कमी कमजोरी भएकै जस्तो हामीले महसुस गरेका छौँ। त्यसकारण पनि यो गुनासो सम्बोधनको विषय अलिकति पेचिलो र बडो जटिल चाहिँ बनेको छ।
उसो भए सरकारले चाहिँ अनुदान दिन्छु अथवा हुन्छ भन्ने तर नहुने आशंका त उठ्यो नि।
होइन, त्यो त यसो हो, हामीले अनुदान दिने भनेको लाभग्राही सूचीमा सूचीकृत भएका व्यक्तिलाई हो। गुनासो दर्ता गरेका सबै व्यक्तिलाई चाहिँ हामीले अनुदान दिने होइन, यो कुरा हामीले सुरुदेखि नै भन्दै आएका छौँ। तर आम बुझाइ के छ भने, आम बुझाइ वा स्थानीय तहका जनप्रतिनिधिहरूको पनि बुझाइ के छ भने, गुनासो दर्ता गरेका जति चाहिँ सबै लाभग्राहीमा सूचीकृत भएर आउनुपर्छ, यतिसम्म कि प्रबलीकरण लाभग्राहीमा सूचीकृत भएकालाई समेत उहाँहरू सुनवाई भएको मान्न तयार हुनुहुन्न। पुनर्निर्माण लाभग्राहीमा सूचीकृत भयो वा पुनर्निर्माण लाभग्राहीमा पर्यो भने चाहिँ त्यो राम्रो भयो, सम्बोधन भयो, नभए अरू कुरा चाहिँ तपाईँको सम्बोधनै भएन भन्ने कुरा छ। त्यसकारण गुनासो दर्ता गरेका वा सर्वेक्षण भएका सबै व्यक्ति चाहिँ पर्ने कुरा हुन सक्दैन, तर त्यसलाई छानबिन गरेर हामी सकेसम्म त्रुटिरहित ढङ्गले वास्तविक पीडितहरूलाई चाहिँ पाउने कुरा चाहिँ सुनिश्चित गर्छौँ।
र अन्तिमको विषय 2074/7/17 चाहिँ 28 बुधे घोषणा पत्र जारी गर्दाखेरि कार्य विभाजन भयो, प्राधिकरणले गर्नुपर्ने काम, बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने काम र स्थानीय पालिकाहरूले गर्नुपर्ने काम, तर कार्यान्वयनमा चाहिँ यहाँ पनि समस्या देखिएको छ। अब यी सबै समस्यालाई चाहिँ समाधान गरेर पुनर्निर्माणलाई अगाडि बढाउन के गर्न सकिएला?
योभन्दा पछि पनि हामीले उहाँहरूसँग एउटा अन्तर्क्रिया गरेर छलफल गरेर पुनर्निर्माण समझदारी पत्र हामीले चाहिँ गरेका छौँ। अरे त्यो सम्झौता भनेको उहाँहरूको प्रतिनिधित्व गर्ने त्यति बेलाको संस्थासँग हामीले गरेको अवस्था थियो होइन, तर पछि चाहिँ हामी हरेक पालिकामै पुगेर भूकम्प प्रभावित जिल्लाका हरेक पालिकाका प्रमुख वा त्यहाँको सम्बन्ध व्यक्तिसँग छलफल गरेर पुनर्निर्माण समझदारी पत्र हस्ताक्षर गरेर हाम्रा धेरै भूमिकाहरू चाहिँ उहाँहरूलाई हस्तान्तरण गरेका छौँ। र पछिल्लो दिनमा जनप्रतिनिधिहरू आइसकेपछि पुनर्निर्माणले गति लिएको कुरा यो निर्विवाद छ, सबैले यसलाई स्वीकारेको अवस्था छ, र यसलाई अब आगामी दिनमा अझ उहाँहरूलाई जिम्मेवार बनाउँदै उहाँहरूलाई बढी अधिकार सुम्पाउँदै उहाँहरूको साथ र सहयोगले पुनर्निर्माणलाई चाहिँ अगाडि बढाउने प्राधिकरणको नीति छ र त्यही अनुसार हामी लागिरहेका छौँ र उहाँहरूको सहयोग पनि प्राप्त भइरहेको छ। कहीँ कतै अलिकति कन्फ्युजन पनि देखिन्छ बेला बखतमा, उहाँहरूको विशेष कन्सर्न भनेको चासो भनेको यो निजी आवासको अनुदान वितरण गर्ने र सिधै रकम पनि हामीलाई आए हुन्थ्यो भन्ने एउटा मुख्य उहाँहरूको माग छ। त्यो चाहिँ विविध कारणले हामीले अहिले दिन सक्ने अवस्था छैन। त्यो बाहेकका अरू सम्पूर्ण कुराहरू हामीले सुम्पिएका छौँ उहाँहरूलाई, त्यसकारण उहाँहरूलाई नै सहयोग र साथ लिएर हामी अगाडि बढ्छौँ, पुनर्निर्माणले गति लिन्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरे। भूकम्पपछि निजी आवासमा भएको प्रगति, लाभग्राही सूचीबाट नाम हटाउने निर्णय, बैंक खाता सक्रिय तथा लाभग्राही नै हुन नसकेका प्रभावितका गुनासा र यसको सम्बोधन लगायतका विषयमा जानकारी दिनुहुँदै तपाईँ उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 सुनिरहनु भएको छ। तपाईँले भूकम्पपछिको पुनर्निर्माणका क्रममा भोग्नु परेका कुनै समस्या वा गुनासो भए हाम्रो आइभीआर नम्बर 01-55-55-192 आफ्ना विचार रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँका समस्या र जिज्ञासाको जवाब हामी सम्बन्धित निकायबाट खोज्ने प्रयत्न पनि गर्नेछौँ। त्यस्तै कार्यक्रमका विषयमा तपाईँका विचार तथा सल्लाह सुझाव भए उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि राख्न सक्नुहुन्छ। अर्को शनिबार बिहान 8 बजेको नेपाल खबरपछि पुनर्निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीसहित हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।